सशस्त्र जनयुद्ध बारे पत्रकार माधव ढुङ्गेलको स्मृति लेख। जनयुद्धको स्मृति सँगै झस्काइरहने चिहान। एक फागुन नेपाली जनमनमा नमेटिने गरी बसेको छ यो दिन। 2052 सालमा यही दिन तत्कालीन नेकपा माओवादीले जनयुद्ध नाम दिँदै शुरू गरेको सशस्त्र संघर्षले नेपाली राजनीतिमा मात्रै होइन समाजमै उथलपुथल ल्याइदियो। सुगौली सन्धिपछि प्रत्यक्ष युद्धको अनुभव नगरेको नेपाली जनजीवनले गृह युद्ध भोग्नु पर्यो। हरेक बिहान मृत्युको समाचारसँगै शुरू हुन थाल्यो। के दियो यो युद्धले? हेर्ने आँखा फरक छन् र केही आँकडाहरू छन्। सरकारी तथ्याङ्क अनुसार करिब 17,500 जीवन गुमाए। यी संख्याभित्र कथा छन्। एक पत्रकारको रूपमा मैले ती कथालाई नजिकैबाट छामेको छु। सशस्त्र संघर्षकालीन ती दिनमा नेपालका विभिन्न गाउँमा पुगेर मैले त्यसबाट पीड़ित आम जनताको पीड़ा देखेको छु, दुःख सुनेको छु। त्यसबारे त्यति बेला कार्यरत संचार माध्यममा रिपोर्ट लेखेको छु। जब जब यो दिन आउँछ मेरो मनास पटलमा युद्धले चिथोरेको समाज, अनाहकमा ज्यान गुमाएका मानिस र शोकमा विचित्त भएका तिनका आफन्तको तस्विर आउँछ। मैले देखेका युद्धकालीन कथाहरूमध्ये सधैँ झस्काइरहने कथा भने चिहानको हो। माओवादीले सशस्त्र संघर्ष शुरू गरेको 26 वर्ष, अन्त्य भएको 15 वर्ष पुगेको यो दिनमा म त्यही चिहानको कथा सुनाउँदैछु। राष्ट्रिय मानव अधिकार आयोगले भोलि धादिङमा एउटा चिहान उत्खनन गर्दैछ। 26 पुष 2062। एका बिहानै आएको फोनले म सन्न भए। फोन थियो मानव अधिकार आयोगमा केही वर्षदेखि संरक्षण अधिकृतका रूपमा कार्यरत घनिष्ठ मित्र वासुदेव शर्माको। उनले जे भने त्यसले मेरो शरीरमा एकै पटक 1000 भोल्टको करेन्ट प्रवाह गर्यो। भनेका थिए त्यो 1.5 वर्षदेखि बेपत्ता 15 वर्षीय किशोरीलाई गाडेको चिहान हो। सेनाले राति घरबाट लगेर चौतारामाथि गाडेको रहेछ। आयोगले पुरानो कंकाल खाल्डोबाट निकाल्दैछ। सुन्नासाथ म अवाक भए। तर पेसाले मौन रहन दिँदैनथ्यो। सोधिहाले कि म त्यसको स्टोरी गर्न जान सक्छु। हामी गयौं भने आयोगले काम गर्न बाधा ठान्छ कि ठान्दैन होला। मेरो जिज्ञासा वासुजीले प्रश्न जवाब दिन सक्ने थिएन। तर आफ्नो आचार संहिताको सीमा चाहिँ बताए। हाम्रै टिममा जान चाहिँ मिल्दैन। आफ्नै हिसाबले त्यहाँ पुग्दा त तपाईँलाई कसले काम गर्नबाट रोक्ला र? माओवादी सशस्त्र द्वन्द्वको अन्तिम वर्षतिरको कुरा थियो यो। राजा ज्ञानेन्द्रको शाही शासन थियो देशमा। माओवादी द्वन्द्वको दबाव राजधानी काठमाडौँले समेत महसुस गर्न थालिसकेको थियो। आयोगमा शाही सरकारले नियुक्त गरेका पदाधिकारी थिए। मानव अधिकार रक्षाका लागि कटिबद्ध त्यहाँका कर्मचारी तन्त्र र सरकारको नियुक्ति खाएका पदाधिकारी मध्ये पनि आशंका थियो। तर पनि एक्टिभिस्ट कर्मचारीहरूले लतारेर लगेका थिए आयोगका पदाधिकारीलाई। उक्त घटना नेपालमा चिहान उत्खननको पहिलो अभ्यास थियो। मैले केही महिना अघि मात्र राजधानीको एक होटलमा द्वन्द्वग्रस्त अफ्रिकी मुलुकमा सामूहिक चिहान उत्खनन गरी मानव कंकालहरू निकालेको डकुमेन्ट्री हेरेको थिएँ। भावुक भएको थिएँ त्यो हेरेर। कल्पना गरेको थिएँ नेपालमै त्यस्तो दारुण दृश्यको। सायद थाहै नपाई म मानसिक रूपमा तयार पनि भएको थिएँ त्यस्तै दर्दनाक घटनाको फिल्ड रिपोर्टिङ गर्न। त्यसैले वासुजीको फोन काटिए लगत्तै म उक्त डकुमेन्ट्रीको दृश्य स्मरण गर्दै आफूलाई धादिङसम्म जान तमतयार पार्दै थिएँ। हतार हतार खाना खाएर अफिस दौडिए। मंगलबारको दिन थियो। त्यसबेला म कान्तिपुर पब्लिकेशनको नेपाल म्यागजिनमा कार्यरत थिएँ जुन हरेक आइतबार प्रकाशित हुन्थ्यो। बुधबार चिहान खनेको घटना 4 दिनपछिसम्म एक्सक्लुसिभ नरहन पनि सक्थ्यो। तिनकुने स्थित कान्तिपुर पब्लिकेशन पुगे लगत्तै अग्रज फोटो पत्रकार चन्द्रशेखर कार्की दाईसँग सल्लाह गरे। मेरो सूचनाले उनी जोसिए। दुईजना जाने सल्लाह भयो। कहाँ जाने, किन जाने भन्ने दैनिक पत्रिका कान्तिपुर काठमाडौँ पोस्टमा कार्यरत साथीहरूलाई पनि गोप्य राख्नु थियो। अनि फेरि कार्यालयकै गाडी लिएर फिल्डमा पुग्नु पनि थियो। हामी दुईको योजना बन्यो। अफिसको गाडी लिएर मानव अधिकार आयोगको टोलीलाई फलो गर्दै धादिङ जाने। त्यस अङ्कदेखि नेपालको सम्पादक फेरिएका थिए। सुधीर शर्मा सम्पादकबाट अघिल्लो साता मात्र बाहिरिएका थिए। नयाँ सम्पादकको नेतृत्वमा नयाँ अङ्क निस्किँदै थियो। पहिलेदेखि काम गर्नेहरूका लागि त्यति अनुकूल थिएन वातावरण, तर पनि काम त गर्नु नै थियो। प्रशासनबाट गाडी बन्दोबस्त गरियो एक्सक्लुसिभ रिपोर्टिङमा जाने भनेर। भोलिपल्ट बिहानै जाने व्यवस्था भयो। चालक राजकुमार श्रेष्ठ खस्टिए। हामी जाने गाडीमा वासुजीसँग जाने लोकेसन सोधि सकेको थिएँ। धादिङको धार्केबाट उत्तरपट्टि केबलकार जाने बाटोबाट उकालो चढ्नुपर्छ। त्यसैले हामी पिछा गर्न आयोगको टोली भन्दा अगाडि नै 9 बजे पुग्ने योजना भयो। आयोगको अनुसन्धान टोलीमा अधिकृतहरूसहित त्रिवी शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डाक्टर प्रमोद श्रेष्ठ र डाक्टर हरिहर ओस्ती पनि टोलीमा थिए। डाक्टर ओस्ती मेरा पूर्व परिचित थिए। आयोगको टोलीका अधिकांश अधिकृतहरूसँग मेरो मित्रता थियो। ठूलै टोली थियो आयोगको। दुईजना चिकित्सक सहितको मानव अधिकार आयोगको टोली पुस 27 गते धादिङको केबल कार हिँड्यो। नौबिसे अलि नपुग्दै पिछा गर्न बाटोमा पर्खिएर बसेका थियौं। गाडी पछ्याउँदै करिब एक घण्टा कुरेपछि आयोगको सम्पूर्ण बन्दोबस्ती सहित आयोगको बलेरो गाडी हामीलाई नागेर अघि लाग्यो। हामी पिछा गर्न थाल्यौं। नौबिसे काटेर धारकै पुग्यो। पिछा गरेको थाहा पाएछन् आयोगका ड्राइभरले। हामीले पिछा गरे नगरेको जाँच्न उनीहरू सिधै मुगलिनतिर लागे। हामी पनि पछि पछि गयौं। हामीलाई थाहा भइसकेको थियो, उनले थाहा पाएको। करिब 3 किलोमिटर अगाडि गएपछि आयोगको गाडी रोकियो। हामी पनि अड्यौं। उनीहरू पुनः धार्केतिर फर्किए। हामी पनि फर्कियौं। धार्केमा आयोगको टोलीले खाजा खायो। हामी पनि छुट्टै बसेर खाजा खायौं। त्यसपछि गोप्य सहमति भयो हामी आयोगको टोली भन्दा आधा घण्टा पछि त्यहाँबाट हिँड्ने। सोही बमोजिम बोलेरो भन्दा आधा घण्टा पछि हामी केवल पुरको उकालो लाग्यौं। धुले कच्ची बाटो थियो। हामीसँग मारुति भ्यान थियो। हाम्रो गाडी आचार्य पोखरी नजिकको घटनास्थल पुगेपछि आश्चर्य माने बोलेरोमा गएकाहरूले। सायद उनीहरूलाई लागेको थियो मारुति भ्यान यहाँसम्म आउन सक्दैन भन्ने। तर हाम्रा चालक राजकुमारको जोशले हामीलाई त्यहाँ पुर्यायो। त्यहाँ पुग्दा देखे चौतारो भरि मान्छे जम्मा भएका रहेछन्। सबैका अनुहार निन्याउरा थिए, आँखा टिलपिल। चौतारोमा भेला भएकाहरूको पीड़ा सबै आँसु भएर बग्ने हो भने सायद खानी खोला पनि त्रिशूले जत्रो हुन्थ्यो होला। युद्धले चिथोरेका अनुहारमा मुस्कान कसरी आश गर्न सकिन्थ्यो र? तर हामीलाई रुने छुट थिएन। चौतारोमा त पुग्यौं, तर उत्खननमा आएका डाक्टरहरूले मिडिया आएको काम गर्न नसक्ने भनी आयोगका पदाधिकारीहरूसँग भनेको थाहा भयो। डाक्टर ओस्तीलाई भेटेर मैले भने, तपाईँहरूले आफ्नो एरिया घेर्नुहोस्, हामी त्योभित्र पस्दैनौ, तर तपाईँहरूले मलाई तिम्रो काम गर्न पाउँदैन भन्न मिल्दैन। यदि तपाईँहरूको अनुहार छाप्न मिल्दैन भन्नुहुन्छ भने त्यो पनि स्वीकार्य छ। त्यसपछि सहमति भयो। उहाँहरूले टाँगेको डोरीभित्र हामी नपस्ने, उहाँहरूले हामीलाई काम गर्न पाउँदैनौ भनेर बाधा नगर्ने। आयोगले चिहान खन्न शुरू गर्यो। हामीले पनि डोरीको क्षेत्र बाहिरबाट काम थाल्यौं। दानवहरूको राज्य। शव निकाल्न त्यहाँ पुग्दा वातावरण भावुक थियो। युवा त त्यति देखिएनन्, तर अद्वैसे वृद्ध र महिला केटाकेटी चौतारोमा जम्मा भएका थिए। सरलाका हजुरबा भैरव बहादुर चिहानभन्दा करिब 40 मिटर टाढा बसेर खाल्डोतिर हेर्दै थिए। आँसु लुकाउने प्रयासमा थिए उनी। यसरी असल बसेका थिए उनी, मानव शालिक हुन्। नातिनीको अस्थिपञ्जर हेर्न पनि गएनन् उनी। कुराकानीका क्रममा एकपल्ट मात्रै आँसु खसालेका उनले भने, यो दानवहरूको राज्य जस्तो लाग्छ, मानव भए यस्तो पाप हुँदैन थियो। चिहानबाट सेतो र खैरो कस कुर्ता सुरुवाल लगाएको मानव अस्थिपञ्जर निकालियो। त्यो कपडाका आधारमा सरलाकै शव भएको पिता भक्तबहादुरले चिने। उनले भने, कपडा चप्पल टाउको र दाँतको बनावटसम्मले त्यो शव मेरै छोरीको हो भन्ने चिनिन्छ। कपाल बाँधेको रबरसम्म उसैको हो। सैनिकले ओछ्यानबाट लगेका थिए किशोरी। सरलाका पिता भक्तबहादुर छोरीको चिहान उत्खननमा आयोगका टोलीलाई सघाइरहेका थिए। 71 वर्षीय हजुरबुवा भैरव बहादुर सापकोटा काखबाट लगिएकी नातिनीको अनुहार खनेको दृश्य हेर्दै थिए। आँसु लुकाउन खोजिरहेका थिए हजुरबुवा। आँसु पनि सिद्धिसकेको थियो होला हजुरबा भैरव बहादुरको। उनी टाढा बसेर एकहोरो टोलाइरहेका थिए नातिनीको चिहान खनेको। न साहस साथ उनी समीप गए, पेसाको धर्म बमोजिम उनलाई सोध्न थाले। सरलालाई घरबाट लैजाँदाको रातको घटना मैले सोध्दै गए, हजुरबाले बताउँदै गए। 2061 असार मसान्तको रात, त्यस्तै 11 बजेको हुँदो हो। धादिङ जिल्लाको जीवनपुर एक छापागाउँ स्थित भैरव बहादुर सापकोटा त्यति बेला 71 वर्षका को घरमा ढोका ढकढकाएको आवाज आयो। कसैले बोलायो, बाहिरबाटै सोध्यो, तपाईँको नाम के? सापकोटा हो, उनले जवाब दिए। हो, उनी मध्ये एउटाले भन्यो, हामी आर्मीका मान्छे हौ, ढोका खोल्नुहोस्। बिरामी बुढा आफैले बत्ती बाले, ढोका खोले, छोरो लुकाएर आफू अघि सर्ने, बुढालाई पनि घिच्रामा समातेर मुन्टाइहाले, फलानो थुक गर्ने बुढा भन्दै भित्र लग्यो। सरलाका बाउ भक्तबहादुर थिएनन्। मचानमा कान्छो छोरो सुतेका थिए। त्यो को हो? भन्यो। मैले कान्छो भने, दाजु भगाएर तँ सुत्ने, बाहिर निस्की भन्यो। भैरव बहादुरका माइला छोरा शिव सापकोटा त्यति बेला 27 वर्षीय पनि बेपत्ता थिए। माइलो छोरालाई यसअघि नै बेपत्ता पारेकाले कान्छोलाई पनि अब मार्ने भए भनेर भैरव बहादुर आत्तिए। उनले सुनाएका थिए, माइलो पनि बेपत्ता बनायो, 9 महिना भयो, म मरे बाँचेको थाहा छैन। यसलाई नै मार्छौ, सबै निखार्ने रहछौ, मार्ने भए भित्रै मार भनेर कराए। त्यसपछि नातिनीको ओछ्यानमा पुगे। भरबहादुरका दुईजना नातिनी सँगै सुतेका थिए, सरला जेठो छोराकी छोरी, मेनुका छोरीकी छोरी। ओडले पल्टायो र भन्यो, सरला भनेको त होइनस्, ऊ डराएर बोल्न सकिन, मलाई त नाउनी थाहा थिएन, काली भन्थे, सानी भन्थे माया गरेर। स्कुलमा सरला लेखेको रहेछ, मैले सरला होइन भने। वृद्ध भैरवबहादुरले सुनाए, ओछ्यानबाट उठाए, तल झारे, केही नगर नलैजाऊ भनेर बुढा आमा र अर्की नातिनी झुन्डिए, रोए, कराए, तर छाडेनन्। नाम्लोको बलियो फुकाएर दुवै हात बाँधे। हात बाँध्न पर्दैन, मार्नै पर्ने नियममा छ भने मार बरु, यसले केही गल्ती गरेकी छैन भने। हाम्रो कुरा सुनेनन्, बाँधेर लिएर हिँडे। हिँडाउने बेलामा सुरक्षा फौजले भनेको वाक्य उनी सम्झिरहेका थिए। बाटोमा मारौंला नि पनि भने। सैनिकको जवाब सुनाए, हामीले मार्न लग्ने होइन, दुई चार दिनपछि खबर गर्छौ भने। हिँड्ने बेलामा लैजाने मान्छेलाई आफूहरू सेना भएको परिचय ढोका खोल्ने बेलामा दिएको हजुरबा सम्झिरहेका थिए, तर कहाँबाट आएको भन्ने चाहिँ बताएका थिएनन्। सबैको अनुमान छ बैरेनी ब्यारेकबाटै आएका होलान्। त्यस्ताका सैनिकहरू त्यस क्षेत्रमा निकै घुम्ने गर्थे। त्यसरी लगिएकी छोरी त्यसपछि बेपत्ता भएकी थिइन्। कोदालो माग्न मध्यरातमा तथ्यहरू खोज्ने क्रममा दिमागमा अनायास आयो, ब्यारेकबाट एकजना आत्मसमर्पणकारी सहित आएको सेनाको टोलीले कोदालो बोकेर त पक्कै आउँदैन। कोदालो सबैभन्दा नजिकको घरबाटै ल्याएको हुनुपर्छ। एउटी किशोरीलाई सोधे, होमबहादुर राणा भेटिए। राणालाई सोद्धा उनले त्यो काहाली लाग्दो रातको घटना बताए। 2061 सालको माघे संक्रान्तिको अघिल्लो रात, मध्यरातको 1-1.5 बजेको हुँदो, कसैले होमबहादुर राणा रान्दाईको ढोका ढकढकाए। 3-4 जना अपरिचित ठिटाहरू रहेछन्। गाउँमा रान्दाई भनेर चिनिने राणाले झ्यालबाट हेरे, तर डरले ढोका खोलेनन्। किन आएको मध्यरातमा? रान्दाईले आउनुको कारण सोधे। ठिटाहरूले कोदालो र खुर्पा मागे। माघे संक्रान्ति मनाउन आएका 15-16 जना चेलीबेटी आएका थिए उनका घरमा। उनले मनमनै चिने सैनिक भनेर सोचेछन्, कोदालो र खुर्पा 150 रुपियाँको त हो नि, को हौ भन्ने पनि नसोधी झ्यालबाटै 2 कोदालो र 1 खुर्पा झारिदिए, ढोका खोलेनन्। त्यसपछि चुपचाप ओछ्यानमा त पल्टिए, तर रातभरि सुत्न सकेन। त्यसबेला 55 वर्षीय होमबहादुर राणाले सुनाए, रातभरिको त के कुरा सर, 1 महिना निन्द्रा लागेन। घरभरि पाहुना भएकाले बाहिरको आवाज भने केही सुनेनन् उनले। 4 दिनपछि रान्दाईले सुने, छाप गाउँका भक्तबहादुर सापकोटाकी छोरी सरलालाई राति घरबाट सेनाले समातेर लगेरे। आफ्नै पल्लो गाउँकी छोरी यही बाटो स्कुल जान्थे, के भयो होला नि? यस्तै सोचे रान्दाईको मन पिरो लियो, उनको मनमा चिसो पस्यो। घरमास्तिर करिब 100 मिटर पूर्वको मैदान चौतारोमा सिनोको गन्ध आयो। झाडी नजिकै खनेको खाल्डोमा झिङ्गा भन्केको पनि देखे उनले, तर यसबारे मुख खोल्ने आँट गरेनन्। नजिकैका हितैषीलाई उनले पनि भने, चौतारोमा झिगा भन्किन्छ, गन्ध आयो, मेरो घरमा यसरी आएर कोदालो लगेका थिए। पल्लो गाउँकी छोरी बेपत्ता भएको सुनेका साथीभाइले उनलाई भने, चुपला तलाई पनि मारलान्। सोझा रान्दाईको मुख बन्द भयो, त्यसपछि मुख खोलेनौ। संक्रान्तिको अघिल्लो रातको घटनाबारे पहिलो पटक मसँग भनेको रान्दाईले बताएका थिए। छाप गाउँ सापकोटाकी छोरी यसरी घरबाट सेनाले लगेकी बेपत्ता भई भन्ने खबर 1 महिनापछि रान्दाईले पनि सुने। उनले मनमा नै अनुमान गरिसकेका थिए, पक्कै पापीहरूले मारेरै यही पुरे है, तामाको मुना जस्ती त्यो छोरीलाई गर्नु नगर्नु के गरे होलान्। पाण्डे गाउँका महिला र केटीहरू बीच पँधेरामा पनि खासखुस चल्यो। 15 वर्षकी किशोरी रञ्जना पाण्डेले सुनाइन्, हामीले पँधेरामा सुनेको सरलालाई यस्तो गरे भनेर, यत्रो यत्रो टाउको भएका सेनाका मान्छे आएर गाउँका मान्छे कुटेको देखेका थियौं, डरले कसैलाई भनेनौ। स्कुलमा पनि केटाकेटीलाई आपस मा खासखुस गरे, तर उनीहरूका आमा बाले मास्टरलाई पनि बताएनन्। 1.5 वर्षसम्म यो घटना स्थानीय केही मान्छेको मनभित्रै घुम्सेर रह्यो। छोरी खोज्ने क्रममा भेटियो चिहान। सरलाको आमाको मृत्यु भएको 1 वर्ष मात्र बितेको थियो। सरला त्यसपछि विद्यालय जान छोडेकी थिइन्। 15 वर्षकी किशोरी सरलाकी 7 कक्षा पढ्दाकी सहपाठी रञ्जनाले सुनाएकी थिइन्। एकपल्ट भेट्दा साथी किन पढ्न नआएको भन्दा अब नपढ्ने भनेकी थिए। त्यस दिन बेसी खेतमा धान काटेको थियो, धन्दा सक्दा अबेर भयो, त्यसैले हजुरबाकै घरमा सुतेकी थिइन्। गाउँको घरमा सुतेका सरलाका पिता भक्तबहादुरले भोलिपल्ट मात्र थाहा पाएका थिए छोरीलाई सैनिकले लगेको। बैरेनी ब्यारेकमा बुझ्दा केही जानकारी आएन। उनले मानव अधिकार आयोगमा उजुरी दर्ता गरे, तर पत्नीको भर्खरै मृत्यु भएका भक्तबहादुरका भाइ र छोरी बेपत्ता थिए। आफूलाई पनि लाग्यो ससाना छोरा छोरीको बिजोग हुन्छ। भन्ठानेर खुलेर खोज्न जान पनि नसकेको बताएका थिए। उनी पनि पटक पटक पक्राउ परिसकेका थिए। एक वर्ष अघि श्रीमती बितेको 12 वर्षीय छोरी र 10 वर्षका छोराका पिता भक्तबहादुरले अन्तर्राष्ट्रिय रेड क्रसमा पनि उजुरी हाले। छोरी खोज्न लागेका उनले करिब 1.5 महिनादेखि 22 मङ्सिर 2062 सुनेका थिए मैदान चौतारो नजिक लास गाडिएको बारे। छोरीलाई त्यस ठाउँमा गाडेको हुन सक्छ भन्ने खबर सुन्दा छाँगाबाट खसे जस्तो भएको बताउने भक्तबहादुरले भनेका थिए। मिलको भारी बोकेर आए, चौतारोमा बिसाएर यतातिर सबै हेरे, केही देखिन। 7 पुष 2062 आइसीआरसीका 2 जना प्रतिनिधि जीवनपुर पुगेका थिए। भक्त बहादुरले बेपत्ता छोरीको अवस्थाबारे आफूले सुनेको कुरा बताए। आइसीआरसीका प्रतिनिधिले सोधे, 22-25 जना गाउँले सहित मैदान चौतारो आएर खोजे, एक ठाउँमा खनेर हेरे, भेटेनन्। काँडाघारीको छेउमा नयाँ माटोले चिनो देखियो, सरलाले लगाएको कपडा र हड्डी देखियो, त्यसपछि त्यत्तिकै परेर छाडियो। बेपत्ताबारे खोजबिन गरिरहेका जानकारी पाएपछि 2 जना चिकित्सक सहितको मानव अधिकार आयोगको टोली 27 पुसमा धादिङको केवलपुर गएको थियो, जसले सरलाको शव उत्खनन गरी कंकाल लिएर फर्किएको थियो। सम्पादकले भ्यालु दिएको न। रिपोर्टिङ गरेर बुधबार ल्याइएको सामग्री आइतबारसम्म एक्सक्लुसिभ नै राख्नु पर्थ्यो, किनकि मेरो जिम्मेवारी नेपाल म्यागजिन नै थियो। आइतबारको नेपालमा उक्त स्टोरी छापियो, चिहानमा भेटिन चेली शीर्षकमा। उक्त स्टोरी एक्सक्लुसिभ त रह्यो तर कभर स्टोरी बनेन। यो अङ्कको नेपालको कभर स्टोरी थियो, किनमेल क्रान्ति। नेपाल म्यागजिनका सम्पादकले त्यो स्टोरीलाई दिएको भ्यालु देखेर उनीप्रति दया लाग्यो। कान्तिपुर पब्लिकेशनकै प्रकाशन द काठमाडौँ पोस्टका सम्पादक थिए प्रतीक प्रधान। उनले उक्त स्टोरी अङ्ग्रेजीमा अनुवाद गरेर द काठमाडौँ पोस्टको मुख्य समाचार बनाए। मेरा पूर्व सहकर्मी शेखर खरेल द काठमाडौँ पोस्टमा गएका थिए। त्यो स्टोरी अङ्ग्रेजीमा छाप्न उनले सुझाएका थिए सम्पादक प्रधानलाई। त्यसलाई अङ्ग्रेजीमा उत्कृष्ट अनुवाद गरेका थिए मित्र विकास संग्रौलाले। भोलिपल्ट काठमाडौँ पोस्टमा मेरो बाइलाइनमा उक्त स्टोरी छापियो। त्यसपछि बल्ल मानव अधिकार जगतमा हल्लीखल्ली मचियो। मेरो पनि दिल खुस भयो। म त्यस बेला प्रतीक दाईले मलाई सान्त्वना दिँदै व्यङ्ग्य गरेर भनेको सम्झिन्छु, त्यो रिपोर्ट पत्रिकाको स्तर हेर्दा त नछापिनु पर्थ्यो, कसरी छापेछन् यसका सम्पादकले? मैले त्यस बेला भेटेका पात्रहरू पनि कतिपयले धरती छाडिसकेका होलान्। माओवादी सशस्त्र द्वन्द्व सकिएको 15 वर्षपछि ती दिन आफूले गरेका काम सम्झदा गौरव लाग्छ, अनि नेपाली समाजका दुःख देख्दा लाग्छ अब कहिल्यै देशले त्यस्तो दिन फेरि बेहोर्न नपरोस्।